مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ۔ موضوع آج ایک ایسا ہے جو کہ اس وقت پاکستان نہیں، ہندوستان نہیں، پوری جنوبی ایشیا چھوڑ پوری دنیا میں زیر بحث ہے اور ایک خدشے کا باعث بھی ہے، بہت ہی اس کے بارے میں لوگ خوفزدہ ہیں، یعنی کرونا وائرس۔ اس کی ایک وجہ یہ ہے کہ ابھی تک کرونا وائرس کے لیے کوئی ویکسین دستیاب نہیں ہے، جس کی تیاری پر کام ہو رہا ہے، اور اس چیز نے بہت سی غلط فہمیوں کو بھی جنم لیا ہے۔ اگر آپ سوشل میڈیا پر جائیں تو بہت سے خود ساختہ حکیم اور ڈاکٹر مختلف نسخے بتاتے نظر آئیں گے، تو اس میں نیک نیتی لوگوں کی اپنی جگہ، لیکن بات یہ ہے کہ اس میں ماہرین کی رائے ضروری ہے۔ تو ہم نے اسی لیے آج مدعو کیا ہے کچھ ماہرین کو، جس میں سے اس وقت ہمارے ساتھ آپ کی جانی پہچانی ہماری ایک ٹاکر ہیں، ڈاکٹر نسیم صلاح الدین صاحبہ، جو کہ انفیکشس ڈیزیزز کی ماہر ہیں اور کراچی کے انڈس اسپتال میں کام کرتی ہیں، جس اسپتال کی خوبی یہ ہے کہ وہاں غریبوں کا مفت علاج ہوتا ہے۔ تو ڈاکٹر صاحبہ کے علاوہ اور بھی کئی لوگ آئیں گے، میں باری باری ان کا تعارف آپ سے کرواتی جاؤں گی جیسے سب لوگ آئیں گے، لیکن ہم کوشش کر رہے ہیں کہ پاکستان کے پرائم منسٹر کے جو خصوصی مشیر ہیں، یعنی ڈاکٹر ظفر مرزا صاحب، ان سے ہم آج بات کریں، کیونکہ پاکستان نے اب تک بڑی ایک ذمہ دارانہ طریقے سے اور بر وقت کاروائیوں کا مظاہرہ کیا ہے، جس میں اور پھر یہ کہ لوگوں کو بریفنگ دینے کا اور آگاہ رکھنے کا، جس میں ڈاکٹر ظفر پیش ہیں، اسی طرح پاکستان کا ادارہ صحت جو ہے۔ تو ہم یہاں امریکہ سے بھی لوگوں کو لیں گے، آپ کو پتہ ہے کہ یہاں کئی مریض ہیں، اور کچھ دیر میں ہمارا یہ پروگرام آپ فیس بک پر بھی دیکھ سکیں گے، تو آپ میں سے کچھ لوگوں نے ہمیں فیس بک پر سوالات پہلے ہی بھیج دیے ہیں اس پروگرام کے بارے میں سن کر، جن میں سے لالا خان ہیں، شبیر عالم صاحب، شیر بہادر حقانی صاحب، کلیم یاسین صاحب اور جاوید اختر سلیمی صاحب اور خٹک ناشین صاحب۔ تو فیس بک پر ہم ہیں، تو فیس بک کے سننے والوں کو اور دیکھنے والوں کو سب کو سلام، شہناز عزیز کا، اسفر امام ہمارے پروڈیوسر ہیں، نشوان ہماری انجینئر ہیں، اس کے علاوہ فیس بک پر ہمارے ساتھ اسد حسن اور بہجت ہیں۔ تو ہم شروع کرتے ہیں پہلے ڈاکٹر صاحب سے، پھر ان سوالوں کے جواب بھی ان سے لیں گے۔ جی ڈاکٹر نسیم، السلام علیکم۔
جی وعلیکم السلام،
بہت شکریہ آپ کا پروگرام میں آنے کا، اور اس وقت تو آپ سے وہاں بھی مجھے پتہ ہے کہ ہر وقت لوگ سوالات پوچھتے ہوں گے۔ تو سب سے پہلے تو مجھے یہ بتائیے کہ اس وقت پاکستان میں کیا تعداد ہے مریضوں کی، کہاں ہے، اور اس کی زیادہ تر وجہ کیا نظر آتی ہے وائرس کی آپ کو پاکستان میں جو ہے؟
جی آج کی خبر یہ ہے کہ آج اس وقت 18 کیسز کنفرمڈ ہیں، جن میں سے 15 کیسز سندھ کے اندر ہیں، اور میرا خیال ہے 12 شاید ہیں کراچی کے اندر کے۔ تو بیشتر یہ کیسز ڈائگنوز ہوئے ان لوگوں میں جو ایران سے پاکستان کے اندر بارڈر کے ذریعے آ گئے، اور کچھ ایسے ہیں جو جہاز کے ذریعے، میرا خیال ہے یہ بتایا گیا کہ سیریا اور دوحا کراچی کے اندر جہاز پلین کے ذریعے آئے ہیں۔
اچھا،
تو یہ سٹیٹسٹکس میرا خیال ہے کل تک زیادہ واضح ہوں گی، یہ آج کی خبر یہاں تک مجھے پتا ہے۔
اچھا ڈاکٹر ساجد چودھری صاحب ہمارے ساتھ ہیں، انفیکشس ڈیزیز کے ماہر ہیں، اور جب سے کرونا شروع ہوا ہے بلکہ اس سے پہلے بھی بہت سارے موضوعات پر جو کہ ان کے مہارت سے متعلق ہیں ہمارے پروگراموں میں شرکت کرتے رہے ہیں۔ ڈاکٹر صاحب السلام علیکم، ساجد چودھری صاحب۔ ڈاکٹر صاحب ابھی یہ نسیم صلاح الدین صاحبہ کچھ بتا رہی تھی پاکستان کے بارے میں اپڈیٹس، تو تھوڑا سا ایسا جیسے ان کی بات پتہ لگا اور ہم خبروں میں پڑھتے ہیں کہ اس میں سفر میں جو لوگ ہوتے ہیں یا کسی ملک گئے ہوتے ہیں یا جہاز میں ہوتے ہیں، وہ بہت زیادہ اس وائرس کا شکار ہو رہے ہیں۔ تو آپ امریکہ کے تازہ ترین کیا اعداد و شمار ہیں اور کیا اطلاعات ہیں، یہ اگر ہمیں بتائیں۔
جی جیسے باقی ساری دنیا میں کرونا وائرس کا پھیلاؤ کافی زیادہ ہو رہا ہے، ایکچولی رائزنگ ٹرینڈ ہم اس کو کہہ سکتے ہیں کہ آلموسٹ ہر جگہ پہ، جیسے جو سب سے زیادہ متاثر ممالک ہیں اٹلی ہے، ساؤتھ کوریا ہے، ایران ہے، تو اسی طرح لے کے باقی لوگ ملکوں میں بھی سپوریڈک کیسز چل رہے ہیں۔ امریکہ میں جو آئی ہے کرونا سب سے پہلے ویسٹ کوسٹ پہ آئی ہے،
جی،
اور واشنگٹن اسٹیٹ میں سب سے زیادہ ہے۔ ابھی تک کوئی 26 کے قریب ڈیتھ ہو چکی ہیں اور آلموسٹ سینکڑوں میں لوگ ڈائگنوز ہو چکے ہیں اور کچھ 36 اسٹیٹس میں جو یہاں پہ جن کو صوبے کے اکویلنٹ ہوتی ہیں
جی
تو یہ پھیل چکا ہے. ابھی میں فلوریڈا میں ہوں تو فلوریڈا میں اب تک میرے خیال 8 یا 9 کیسز ڈائگنوز ہو چکے ہیں اور باقی کچھ جو ہے انڈر کنسیڈریشن انڈر انویسٹیگیشن ہے. اب ایکچولی ہمارے ہاسپٹل میں ایک اوور دا ویکینڈ ایک ڈیتھ ہوئی ہے کہ جو سسپیکٹڈ تھا کہ پاسبلی کرونا وائرس سے ہو سکتا ہے لیکن ابھی تک کنفرم نہیں ہوا.
اچھا
تو سینٹرل فلوریڈا میں چونکہ ہمارا یہ ٹورسٹ بگیسٹ ٹورسٹ اسپاٹ ہے یو ایس اے کا لیکن ابھی تک کوئی کنفرم کیس نہیں ہے اس ایریا میں. تو زیادہ جو کیسز ہیں یہ وہی ہیں ٹریولرز ہیں جو اوریجنیٹ تو چائنا سے ہوئے اس کے بعد پھر ڈفرینٹ کنٹریز میں گئے پھر ان لوگوں کے ساتھ جن کا ایکسپوجر ہوا تو فرام 1% ٹو ادر پرسن اس طرح یہ پھیلتا جا رہا ہے. تو امریکہ میں اب جو کیسز آ رہے ہیں یا تو کلسٹر تھا ایک نرسنگ ہوم میں کوئی وہ پتہ تو نہیں چل سکا کون تھا آئیڈینٹیفائی نہیں کر سکے کون تھا لیکن سم ہاؤ سم پرسن براٹ ٹو دا نرسنگ ہوم اور وہاں پہ جو چونکہ ایلڈرلی سک پیشنٹس ہوتے ہیں تو دے آر موسٹ ولنریبل.
ڈاکٹر صاحب ایک بات یہاں آپ سے پوچھنا چاہتی ہوں کہ آپ پوری ہمارے ساتھ رہ سکیں گے نا اس پورے گھنٹے میں؟
میں ایکچولی آئی ہیو ٹو گو ان لائک مے بی 5-10 منٹس اس کے بعد انفارچونیٹلی آئی ول ناٹ بی کیونکہ میں ابھی مریضوں کے ان بٹوین ہوں.
اچھا بہت میں پھر جلدی سے آپ سے ایک دو سوال اور پوچھوں. ڈاکٹر نسیم میں آپ کو تھوڑی سی انتظار کی زحمت دوں گی. سائی سی چودھری صاحب مجھے ایسا لگتا ہے کہ جو بھی ڈائگنوسس ہوا اور جو لوگ جن کا جو مطلب جانبر نہیں ہو سکے اور بیمار ہیں اور ٹیسٹ میں پازیٹیو آئے ہیں تو ان کی عمر لیٹ 60s یا 70s میں ہے, کیا یہ صحیح ہے یا اس سے کم عمر لوگوں میں بھی آپ کو یہ مرض یہاں امریکہ میں نظر آیا؟
آپ کی بات بالکل صحیح ہے. میجورٹی جو لوگ ہیں وہ ایلڈرلی ہوتے ہیں جو اب آپ سمجھ لیں کہ آپ 50-60-70s میں ان میں مورٹیلٹی ریٹ ان میں زیادہ ہوتا ہے, اموات ان میں زیادہ ہوتی ہیں, ان میں سیریس سکنس زیادہ ہوتی ہے
جی.
لیکن جو ینگ لوگ ہیں انفیکٹڈ وہ بھی انفیکٹ ہوتے ہیں, ان میں چانسز جو ہے ریکوری کے زیادہ ہوتے ہیں اور ان میں سے بہت کم. جیسے ابھی ایک نیو جرسی میں ایک فزیشین اسسٹنٹ تھا ینگ بندہ, وہ میڈیکل کانفرنس کے لیے گیا نیو یارک میں تو وی ازیوم دیٹ ہی گاٹ فرام دیئر. اور جب وہ واپس آیا تو اس کے بعد اس کو سمپٹمز ہی ہو گئی. وہ ہاسپٹل میں ہے, ہی از سکر دین یوزول لیکن ہوپفلی ہی ول بی ہی ول ریکور.
تو میں
کوئی ینگ لوگ ہوتے ہیں وہ زیادہ ان کے چانسز ہیں ریکوری کے.
اچھا
تو ان کو مائلڈ سمپٹمز ہوں گے یا ریکوری کے چانسز ان کے زیادہ ہیں.
تو میں کوئکلی یہی سوال ڈاکٹر نسیم آپ سے پوچھنا چاہتی ہوں کہ پاکستان میں کون سا ایج گروپ ہے جو آپ کو نظر آتا ہے؟
یہ سب سے پہلے تو اسٹوڈنٹ ہیں 18 سال کی عمر کے اور اس کے بعد جو باقی ہوئے ہیں بٹوین 30-45.
جی
ابھی زیادہ ڈیٹیل سامنے نہیں آئی کیونکہ روز بروز یہ چینجز آ رہے ہیں اور ہمیں بتایا کہ یہ کچھ وقت کے بعد ان کی ڈیٹیلز بتائے جائیں گے. اس وقت ہوا یہ کہ جو پہلا کیس ہمارے سامنے آیا اس کی تمام ڈیٹیلز اس کا نام عمر رہنا سہنا ایڈریس وغیرہ سب دے دیا تھا. ہم نے کہا کہ ان کی کانفیڈینشیلٹی ضرور رکھنی چاہیے تو اس وقت ہمیں کسی نے ڈیٹیلز آگے نہیں بتائے ہیں, کوئی ایسا ٹیبل آف فارم نہیں دکھایا ہوا ہے لیکن موسٹ آف دیم آر بٹوین 35 اینڈ اوور.
اچھا تو میں ڈاکٹر صاحب آپ سے ڈاکٹر ساجد چودھری صاحب آپ سے پوچھنا چاہوں گی کہ صدر ٹرمپ نے جب بیان دیا تو یہ اندازہ ہوا کہ امریکہ میں جو ٹیسٹ کٹس ہیں وہ بہت کم ہے, تو کیا اس کے لیے کرونا وائرس کے لیے کوئی خاص ہے ٹیسٹ کرنے کی کٹ جو ہے مختلف ہے؟
ہاں جی اسپیسیفک کٹ ہے اس کے لیے کیونکہ پی سی آر سے آئیڈینٹیفائی کرتے ہیں تو وہ اتنی زیادہ اویلیبل نہیں ہے. ابھی تک امریکہ میں جو سینٹر آف ڈیزیز کنٹرول ایک ادارہ ہے
جی.
جو سینٹرلائز ادارہ ہے اس کے جو سینٹرز ہیں ان کے پاس یہ اویلیبل ہے. اگر میں فار ایگزامپل ابھی مجھے ہاسپٹل میں کسی مریض پہ کرنا ہو ٹیسٹ شک ہو تو ہم جو ہے سیمپل دے کے تو انہیں کو بھیجتے ہیں اور پھر وہ اس کو کنفرم کرتے ہیں. لیکن سر ٹرمپ کا جو ایک نیا ایسپیکٹ ہے جو دیکھ رہے ہیں کہ وہ کٹس اویلیبل ہوں کمرشل لیبس کو بھی اور لوکل لیبس کو بھی, तो अभी तक ये प्लान है, लेकिन इफ इट्स गोइंग टू बी इंप्लीमेंटेड और नॉट वी डोंट नो येट, लेकिन दे आर कंसीडरिंग टू स्पेंड लॉट ऑफ मनी ऑन दैट.
अच्छा, तो डॉक्टर नसीम, पाकिस्तान में क्या सूरत हाल है? पाकिस्तान में किस तादाद में मौजूद हैं ये किट्स जो हैं, और या स्ट्रेटजी क्या है, ऑर्डर कर रहे हैं मजीद आप लोग?
शहनाज, अब तक इतने जिन लोगों के टेस्टिंग हुई है, ये चाइना से शुरू में जो आए थे उनके टेस्ट हुए थे, और फिर जो ईरान से आ रहे हैं उनके खासे हुए हैं, और अभी पिछले चंद दिनों में एयरपोर्ट के जरिए आए उनकी टेस्टिंग हुई. अब तक कोई ऐसी इतला नहीं आई है कि हमारे पास टेस्ट किट्स नहीं है. कराची के अंदर किट्स खान और जिना हॉस्पिटल के अंदर मौजूद हैं.
अच्छा.
और डाउ मेडिकल के. हाँ.
अच्छा.
हम उम्मीद करते हैं कि इंडस में भी अगले चंद दिनों में हमें ये टेस्ट किट मिल जाएगा.
तो मैं डॉक्टर साजिद चौधरी साहब से एक सवाल पूछना चाहूँगी इससे पहले कि वो जाएं. डॉक्टर साहब, एक हमने वीडियो भी डाली थी, बार बार यहाँ पर ये बात बताई जा रही है WHO की, ने क्या कहा है कि सिर्फ 20 सेकेंड अगर आप अपने हाथ अच्छी तरह धोएं तो इस वायरस से बचने के बहुत ज़्यादा इम्कान हो सकते हैं. तो मैं आपके सामने कुछ कमेंट्स पढ़ना चाहती हूँ. एक साहब ने तो ये लिखा था, उनका बदकिस्मती से नाम मेरे पास इस वक्त नहीं है, उन्होंने पूछा था कि हमने वो WHO का वीडियो डाला था, तो उन्होंने कहा कि ये तो पानी बहुत ज़्यादा हो रहा है, पहला तो उनका ये था. दूसरे नौतश खान साहब ने भी यही बात कही है कि पानी ज़ाया कर रहा है. शब्बीर आलम ने कहा है कि इससे बेहतर है कि वज़ू का तरीक़ा सिखाते, ज़्यादा फ़ायदा होता. बलोच उमर ने कहा, इसको पसंद किया है. और शेर बहादुर हक्कानी का कहना है, वो भी यही बात कह रहे हैं कि 5 टाइम जो वज़ू करते हैं वो भी एक बेहतरीन इलाज है. इसके अलावा एक रोज़नामा बिन बहक, मेडिकल के शोबे से वाबस्ता होने की वजह से काफ़ी तजर्बे की बुनियाद पर बात समझ में आई है कि दीगर इंडस्ट्री की तरह मेडिकल इंडस्ट्री भी मौजूद है, और मेडिकल साइंस में पहले इलाज और वैक्सीन इजाद होती है, बाद में बीमारी. क्या वजह है कि इस वायरस को पहले दरियाफ्त किया गया लेकिन ताहाल इलाज मौजूद नहीं? इस सवाल का जवाब मैं पहले एक बात कह दूं अपने सुनने वालों से कि बेशक जैसे कि कहते हैं कि नमाज जो है एक पाकीज़गी की जानिब ले जाती है, तो वज़ू करना एक बेहतरीन तरीक़ा ज़रूर है, लेकिन आपने देखा होगा उस वीडियो में कि ख़ास तरीके से साबुन के ज़रिए ये सिखाया गया कि किस तरह हाथों को, नाखूनों को बाहर से हर तरह से अच्छी तरह धोएं. तो आप इसको वजू करते हुए इस तरीके को इस्तेमाल कर सकते हैं. और अब मैं छुड़ानी साहब से पूछूंगी वैक्सीन वाली बात कि क्या ये वायरस पहले कभी मौजूद था? माफ कीजिएगा, डॉक्टर साजिद चौधरी साहब से. अच्छा, नसीम साहब, नसीम साहिबा, डॉक्टर साजिद का फोन तो कट गया, तो आप ही अगर हमें बताइए इस सवाल का जवाब.
अच्छा, क्या सवाल? क्या
सवाल इनका ये है कि आमतौर से मेडिकल साइंस में पहले इलाज और वैक्सीन इजाद होती है, बाद में बीमारी. क्या वजह है कि इस वायरस को पहले दरियाफ्त किया गया? मेरी समझ में बात नहीं आई, क्योंकि जब तक बीमारी नहीं होगी तो उसका तोड़ कैसे ढूंढा जाएगा?
जाहिर बात है, नहीं, मैं खाली ये सवाल उलट पूछा गया है. पहले बीमारी सामने आए, देखें कि कितनी वसी है, कितने लोग मुतासर होते हैं, कहाँ कहाँ तक फैलती है, उसके बाद उसका इलाज ढूंढा जाता है, उसके बाद उसकी रोकथाम के लिए बताया जाता है और वैक्सीन फिर बनाई जाती है. अगर ये बीमारी बहुत ज़्यादा फैलने वाली है, जब ही तो उसको उसके लिए वैक्सीन बनाई जाती है. सबसे पहले जैसे आपको याद होगा, स्मॉल पॉक्स चेचक के लिए बनाई गई थी, पोलियो वगैरह वगैरह. वो बीमारी जब बहुत ज़्यादा फैल जाती है ना, तब बनाते. हर बीमारी के खिलाफ तो नहीं, वैक्सीन की जरूरत होती है. और बहुत सारी बीमारियां ऐसी भी वायरसेस या बैक्टीरिया होते हैं जिनके खिलाफ वैक्सीन बनाना मुमकिन नहीं है. मिसाल के तौर पे HIV, हाँ, एड्स का वायरस, उसके खिलाफ कोई वायरस वैक्सीन अभी नहीं बनाई नहीं जा रही है, यानी कि मुमकिन ही नहीं है. हेपेटाइटिस सी के खिलाफ कोई वैक्सीन अब तक नहीं बना सके, क्योंकि वायरस की नौयत ये है कि वो म्यूटेट होते रहते हैं और उसके चेंजेस होते हैं, तो वो इतनी कारामत नहीं होती.
अच्छा.
लेकिन
अच्छा.
कोरोना वायरस के लिए अभी हालांकि कोशिश शुरू हो रही है, लेकिन वैक्सीन बनाते बनाते भी 1-1.5-2 साल तो लग ही जाएंगे. डेढ़ साल.
अच्छा डॉक्टर साहबा, मुझे यकीन है कि आपसे बहुत से लोग ये बात कहते होंगे क्योंकि आप एक ऐसे अस्पताल में हैं जो बड़ी खुशी की बात है कि जो बहुत सारे लोगों का मुफ्त इलाज करता है, तो उसमें ऐसा नहीं है कि सारे बहुत पढ़े लिखे और माहिरीन ही आते हों, गो के हमारा एक आम आदमी, मुझे बड़ी खुशी होती है कि उसमें खुद एक बहुत शऊर मौजूद है। लेकिन जैसे इन्होंने एक बात कही है खाक नशीन साहब ने, जो अपने हद तक अकीदे की हद तक दुरुस्त है, वो कह रहे हैं कि हम अल्लाह पर यकीन रखते हैं, साबन पर नहीं। तो मैं कहूँगी कि थोड़ा सा अगर आप लोगों को ये समझाएं कि उनका अकीदा अपनी जगह है, लेकिन कुछ एहतियात अगर कर ली जाए तो उसमें कोई मज़ायका नहीं। डॉक्टर नसीम,
जाहिर बात है, वो तो हर बीमारी के बारे में हम यही कहेंगे, टीबी हो या डेंगी हो या चिकनगुनिया या मीजल, जो भी बीमारी है हम ठीक है दुआ करते हैं कि इससे हमें निजात मिले, लेकिन फिर इलाज भी तो करना है ना। ये तो नहीं कि सिर्फ आप दुआएं मांगते रहें और नमाज पढ़ें, वुजू करें, वो बेशक अपनी जगह पे है, लेकिन इलाज तो हर इंसान मांगता है, अपने लिए भी, अपने प्यारों के लिए भी। अगर घर में कोई बीमार पड़ा है तो सबसे पहला उनका रिस्पॉन्स ये होता है कि डॉक्टर की तरफ जाकर और उसे दिखाए, इलाज मांगे। तो ये तो नहीं कह सकते हैं कि बस वो हर चीज कुदरत पे छोड़ दें, तो फिर तो कोई बात नहीं बनी। मैं मॉडर्न साइंस इसीलिए तो है कि आपके बीमारी के लिए रोकथाम और बीमारी के इलाज जो मुमकिन है वो कर सकते हैं। अब देखिए, कोरोना के लिए कोई ऐसा ठोस इलाज तो नहीं है।
जी
आप घर पे आराम करें, पैरासीटामोल या इस तरह की कोई दवा लें बुखार कम करने के लिए, जो शानदा ले लें खांसी के लिए, और लेकिन कोई ऐसा इलाज नहीं है अभी तक, और ना कोई नज़ला जुकाम, और जो आम खांसी नज़ला जुकाम वायरस से होता है उसका भी कोई ऐसा इलाज नहीं है। लेकिन हमारी कोशिश ये है कि एक से दूसरे तक ये वायरस मुंतकिल ना हो।
जी
अगर बहुत सारे लोगों को एक साथ बीमारी हो गई, बुखार हो गया, तो कि वो चंद दिनों तक ही होगा, 5-7-8 दिन के अंदर रिकवरी भी हो जाएगी, लेकिन इस दौरान अगर आपके तमाम घर वाले इसमें मुबतला हो गए और पड़े रहे घर पे, तो भाई घर का काम कौन करेगा,
अच्छा
आप
डॉक्टर साहब, मैं
सबको
आपको यहाँ पे रोक रही हूँ
रिस्पॉन्सिबल
इसलिए कि मैं आपसे इससे
जी
पहले कि हम फेसबुक से चले जाएं, मैं एक सवाल आपसे पूछना चाहती हूँ जो मेरे ख्याल में बहुत अहम है। लाला खान ने लिखा है कि चमन बाप दोस्ती के साथ हजारों की तादाद में मरीज, मुसाफिर, बच्चे, औरतें खुले आसमान तले गुज़िश्ता 15 दिन से गेट खुलने का इंतजार कर रहे हैं, कोई इसका नोटिस ले, एक सच्चे मुसलमान की हैसियत से आवाज़ उठाएं और आगे शेयर करें। तो मैं ये कहूंगी कि ये पहला एक जो स्ट्रेटेजी है बीमारी के खिलाफ उसका हिस्सा होना चाहिए कि मतलब उन लोगों का क्या जो खुले उनके लिए कोई जगह, मतलब आप चूंकि मेडिकल के शोबे से वाबस्त हैं और बहुत सारी कॉन्फ्रेंसेस वगैरह में शिरकत करती हैं, तो इसका कोई इंतजाम है कि जो लोग सरहदों पर रोक लिए जाएंगे उनके उनका क्या किया जाएगा, फिर उनको क्या सहूलत दी जाएगी?
जहाँ तक मैंने पढ़ा और वहाँ से NIH से, ये मिनिस्ट्री ऑफ हेल्थ से जो इतला आई है कि ऐसे लोग खुले आसमान तले तो नहीं ना पड़े रहेंगे, इनको अगर और कोई घरों में जगह नहीं हो तो उनको मिलिट्री बैरक्स में जगह दी जाएगी, जहाँ पर उनको खाना पीना और बाथरूम की सहूलतें ये सब दी जाएंगी।
अच्छा,
ये मैंने यकीन के साथ मैंने पढ़ा है अखबारों में,
और मैं अपने
तो
सुनने वालों को
आपके साथ
बताऊंगी कि
शेयर।
अभी कुछ देर बाद हमारे साथ NIH के जो डॉक्टर आमिर इकराम साहब, मेजर जनरल आमिर इकराम साहब हैं, वो भी हमारे साथ शामिल होंगे, तो हम ये सवाल उनसे भी पूछेंगे क्योंकि जाहिर है कि ये इदारा जो है कौमी सतह पर हिकमत अमली बनाता है। मैं इससे पहले कि हम डॉक्टर साहब से और दीगर माहरीन से बात करें, सुनने वालों को बता दूं कि हमारा ये प्रोग्राम अब फेसबुक पर ख़त्म होता है, जिसके लिए असद हसन और बहजत जिलानी आपको ये प्रोग्राम इस प्रोग्राम को पेश कर रहे थे, तो मैं उन दोनों का शुक्रिया अदा करती हूँ, अपने तमाम सुनने और देखने वालों का भी जो फेसबुक पर हमारे साथ थे। रेडियो पर 972 क्लोहार्स पर ये प्रोग्राम जारी रहेगा, आप उस पर हमारे साथ रहिए। तो फेसबुक के देखने वालों से या सुनने वालों से खुदा हाफिज। समिन, ये प्रोग्राम हमारा वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से पेश किया जा रहा है, जिसमें हम बात कर रहे हैं कोरोना वायरस के फैलाव, तशखीस, इसके बारे में जो बहुत सी अब मिथ्स आ गई हैं, लोगों ने खुद इलाज बताने शुरू कर दिए हैं, तो इन सब बातों पे हम बात करेंगे डॉक्टर नसीम से, और कुछ देर में डॉक्टर रशीद छुटानी साहब हमारे से शामिल होंगे यहाँ अमेरिका से, उनसे भी। तो डॉक्टर साहब, आप मुझे अब बताइए नसीम साहबा, कि सबसे ज़्यादा एक गलत जो आपके ख्याल में एक चीज़ है जो एक कोई बात सोशल मीडिया के जरिए बताई जा रही है कोरोना वायरस के बारे में, वो क्या है?
सबसे पहले लोग, बहुत सारे लोग ये कह रहे थे कि ये सब ऐसी अफवाहें हैं, ये बीमारी नहीं आने वाली है। जब आ गई सामने तो अब ये जो अफवाहें घूम रही है सोशल मीडिया पे, मुझे फोन कॉल्स आ रहे हैं कि देखो भाई फलां अस्पताल में आज 50-60 मरीज एक साथ आ गए और डायग्नोज हो गए और ये अब बड़ी बुरी तरह से फैलने वाला है। अभी थोड़ी देर पहले आपके टेलीफोन कॉल आने से पहले एक कोई वॉइस मैसेज था कि मैं अस्पताल का नाम तो नहीं लूंगी लेकिन कराची में बड़ा अस्पताल है, वहाँ पर चीफ मिनिस्टर के कोई रिश्तेदार हैं, वो बहुत ही वो वहाँ पर दाखिल हैं।
जी हाँ, अखबार में भी थी खबर ये।
नहीं, ये सब फेक न्यूज है, मैंने ऐसी कोई बात नहीं सुनी है, ये सिर्फ किसी ने बात उड़ाई हुई है। और इस अस्पताल में इस वक्त एक हुजूम आ गया है परेशानी से कि हमारी टेस्टिंग करें और हमें ये ऐसी बातें खामखा की उड़ाई जाती हैं। एक और बात, सब कहते हैं कि आप अभी गोश्त खाना छोड़ दें क्योंकि उसमें से बीमारी लगेगी, ये तो अच्छा। गलत बात है,
खाना खाना छोड़ दें तो फिर क्या खाएं?
पता नहीं क्या खाएं, जो भी खाएं। और कोई कहता है कि विटामिन सी ज्यादा से ज्यादा खाएं।
अच्छा,
विटामिन सी अच्छी चीज है लेकिन वो आजकल सीजन में नारंगी स्कीनू इतने बेहतरीन मिलते हैं, वो तो विटामिन सी से भरे हुए हैं, वो खाते रहिए। मुझे कोई एतराज नहीं है अगर विटामिन सी की टैबलेट खा भी लें, लेकिन उससे कोई ऐसी खास कोई इलाज या रोकथाम नहीं होगी।
अच्छा, मैं अपने अगले जो माहिर हमारे साथ, मतलब आप भी नसीम साहब साथ रहिए और डॉक्टर रशीद ए छोटानी साहब हमारे साथ हैं, ये भी इन्फेक्शियस डिजीज़ के माहिर हैं और हमारे मुख्तलिफ प्रोग्रामों में आप इनको सुनते रहते हैं। तो डॉक्टर साहब, ज़ाहिर है कि आजकल तो कोरोना वायरस ही हम सबके जहनों पर सवार है। तो नसीम सलाउद्दीन साहब हमारे साथ पाकिस्तान से हैं, कुछ हमारे माहरीन अब जा चुके हैं, मैं आपसे ये पूछना चाहूँगी कि ये जो कई लोग ये सवाल पूछते हैं कि ऐसा कैसे हुआ कि दुनिया के जो तरक्की याफ्ता मुल्क हैं, यानी मगरिब के लिए बहरहाल ये तसव्वुर है कि वो ज़्यादा तरक्की याफ्ता है, तो उसमें इटली में ये सैकड़ों की तादाद में मरीज हो, इसकी कोई ख़ास वजह है, कोई जेनेटिक वजह है या ये कि कोई सियाहत, क्या वजह है कि मगरिब में हमें ये मरीज ज़्यादा दिख रहे हैं?
सबसे पहले अस्सलाम
वालेकुम,
शुक्रिया मुझे प्रोग्राम पे लेने का। जब नसीम सलाउद्दीन ने जो बातें की है तो उसके बाद मैं कुछ कर नहीं सकता हूँ बातें।
क्यों? मैंने आपके लिए ढूंढ के बिल्कुल नया सवाल निकाला है ये।
बिल्कुल, it's been such a long time since I've talked to her and I respect her so much and she's taught me so many things that it's hard for me to say anything beyond what she has recommended. But why you think the question, आपका जो सवाल है बहुत इम्पोर्टेंट सवाल है, और वो सवाल ये है कि क्या वजह है कि पाकिस्तान में, हिंदुस्तान में, इजिप्ट में, दूसरे मुल्कों में ये बीमारी इस कदर फैली हुई नजर नहीं आ रही जिस कदर ये फैली हुई नजर आ रही है वेस्टर्न ब्लॉक के अंदर, राइट? अच्छा, तो मैं ये जो है, मैं कोई फिलोसॉफिकल बात नहीं करूँगा, मैं आपको साइंस के बारे में कुछ एज एन एपिडेमियोलॉजिस्ट मैं आपसे इस बात बताऊंगा, आपको बताऊंगा। तो ये है कि जब बीमारी फैलती है और वायरसेस फैलते हैं तो वो हर जगह फैलते हैं
जी।
उसको डिटेक्ट करने का तरीका ये है कि एक स्ट्रॉन्ग सर्वेलेंस नेटवर्क चाहिए उसके लिए। इस बीमारी को डिटेक्ट करने के लिए वो सर्वेलेंस नेटवर्क जो है उसके लिए आपको एक टेस्ट चाहिए, ठीक है? अगर आपके पास वो टेस्ट है और इतनी मिकदार में है कि आप पूरी पॉपुलेशन को या जितनी भी पॉपुलेशन जो आप समझते हैं रिस्क पे है, विच इज इन रिस्क, अगर उसे टेस्ट करते हैं तो यू विल फाइंड द डिजीज। अगर आप टेस्ट नहीं करते तो डिजीज तो नजर नहीं आएगी आपको। अच्छा, दूसरी चीज ये है कि पाकिस्तान में, हिंदुस्तान में, दूसरी जगहों पे डॉक्टर मुस्लिम सलाउद्दीन है वहाँ पे, लेकिन वहाँ पर जो है लोगों को बीमारियां होती हैं, निमोनिया होता है। अब ये कि क्या उनको जब निमोनिया हो रहा है तो उनको इन्फ्लुएंजा के लिए टेस्ट किया जा रहा है, वहाँ पर वो बहुत कम होता है। क्या उनको कोरोना वायरस के लिए टेस्ट किया जा रहा है? बिल्कुल नहीं किया जा रहा। तो अगर ये टेस्ट अवेलेबल नहीं होंगे, अगर आप कंफर्मेटरी डायग्नोसिस नहीं कर सकते हैं, तो आपको पता ही नहीं चलेगा कि बीमारी और निमोनिया किस वजह से हो रहा है लोगों को। क्या आज पाकिस्तान में लोगों को निमोनिया नहीं हो रहा? हो रहा है। क्या वजह है कि सिर्फ 6 केस वहाँ पर आइडेंटिफाई हुए हैं? You know, we don't know that, to be honest about it. लेकिन ये वजह नहीं है कि टेम्परेचर वहाँ पर हायर है और यूरोप में कम है, क्योंकि ऑस्ट्रेलिया में भी केसेस आ गए हैं, सदर्न इटली के अंदर केसेस हैं। تو جہاں پہ ٹیمپریچر کچھ اسی طرح کا جس طرح پاکستان کا ہوگا اور آسٹریلیا میں تو سخت گرمی ہو رہی ہے اس وقت, وہاں پر کیسز ہیں. تو ابھی بھی کچھ چیزیں ہم وائرس کے بارے میں سمجھنے کی کوشش کر رہے ہیں جو کہ ہمیں کمپلیٹلی پتہ نہیں ہے. لیکن جو سب سے امپورٹنٹ بات ہوتی ہے وہ یہ ہوتی ہے جب آپ کوئی بھی بیماری دیکھتے ہیں تو اس کا ڈینامینیٹر دیکھنا ہوتا ہے کہ کتنے لوگوں کو بیماری ہے. اور اس وقت صرف ایک ہی طریقے سے آپ اس کو کر سکتے ہیں کہ اس کے لیے ایک لیب کنفرمیٹری ٹیسٹ ہے. دو قسم کی چیزیں ہوتی ہیں, ایک ریپڈ ٹیسٹ ہے اور دوسرا جو ہے وہ ہے پی سی آر بیسڈ لیب ٹیسٹ. اگر وہ ٹیسٹ آپ کے پاس اویلیبل ہیں اور آپ کر رہے ہیں اور بہت ہائی مقدار میں ہیں تو آپ کے پاس کیسز آئیں گے. آپ نے یہ دیکھا ہوگا کہ ایران کے اندر جو ہے انیشلی بہت تھوڑے سے کیسز تو بہت زیادہ ڈیتھس تھی کمپیریٹیولی, رائٹ؟ تو ان کا جو کیس کروڈ فیٹالٹی ریٹ بہت ہائی تھا, لیکن جیسے ہی انہوں نے ٹیسٹنگ اور شروع کی وہ کروڈ فیٹالٹی ریٹ گرتا چلا گیا. یونائٹیڈ اسٹیٹس کے اندر بھی جو ہے شروع میں جو ہے وہ آئے 20-50 کیس آئے, اس کے اندر 12 مر گئے. ارے کیسے ہو گیا بھائی, اتنے زیادہ لوگ کیسے مر گئے؟ کیونکہ ٹیسٹنگ ہی نہیں کی تھی. اب جب جس طرح ٹیسٹنگ بڑھتی جائے گی وہ کروڈ فیٹالٹی ریٹ نیچے جاتا جائے گا. جو ہے ساؤتھ کوریا کے اندر جو ہے انہوں نے بہت زیادہ ٹیسٹنگ کی, جس وجہ سے ان کا فیٹالٹی ریٹ بہت کم ہے. اٹلی کے اندر بیماری بہت تیزی سے پھیلی, اور ابھی میں ایک میٹنگ اٹینڈ کر کے آیا ہوں جس میں یہی ڈسکشن ہو رہا تھا. اور میرا پرابلم یہ ہے کہ مجھے جہاں پر بیماری پھیلی وہاں کی ایج ڈیموگرافک صحیح سے پتہ نہیں ہے, کیونکہ یہ بیماری جو ہے وہ افیکٹ میجورٹی جو ڈیتھس جو ہوتی ہیں وہ ہوتی ہے جو لوگ ابو دا ایج آف 69 ہیں. تو وہاں پر آپ جا کے ایک تھریش ہولڈ آتا ہے, اس کے بعد ڈیتھ ریٹ بہت ہائی ہو جاتا ہے. تو وہ 8% to 14.8% ہو جاتا ہے اس ایریا میں. تو کیا یہ بیماری اس وقت جہاں تک اٹلی میں پھیلی وہاں پر ڈیموگرافکس ایسے تھے کہ جو ہے بہت زیادہ لوگ سینئر سٹیزن تھے, یا کس طرح پھیلی, ابھی ان چیزوں کے بارے میں ہمیں پتہ نہیں ہے. لیکن اب جو ہے اٹلی نے بڑی اسٹرانگ میجرز لے لیے ہیں کیونکہ وہ وبا بہت تیزی سے پھیلی وہاں پہ, انہوں نے ڈائگنوز بہت کیا اور بہت زیادہ لوگ نظر آ رہے ہیں اور ان کے اندر ڈیتھس بھی ہوئی ہیں. تو اس وجہ سے جو ہے اب ڈیتھس نہیں ہوئی وہاں پہ, کیا ان کا انفراسٹرکچر, ہیلتھ کیئر انفراسٹرکچر اچھا نہیں تھا؟ کیونکہ کیسز تو جرمنی میں بھی ہیں, بہت کیسز ہیں, لیکن وہاں پہ ڈیتھ کوئی بھی نہیں ہے.
جی
فرانس میں بھی اتنے ہی کیسز ہیں جتنے جرمنی میں, مگر وہاں پر ڈیتھس ہیں. تو ابھی کچھ چیزیں ہم سمجھنے کی کوشش کر رہے ہیں اس بیماری کے بارے میں. لیکن اگر اس وقت میبی آئی ایم رانگ پلیز آسک ڈاکٹر سلاؤدین کہ اس وقت اگر ہم ماسیو ٹیسٹنگ کرا رہے ہیں پاکستان کے اندر تو کیا وہاں پہ کیسز نہیں ملیں گے؟ آئی تھنک دیئر ول بی اے لاٹ آف کیسز آف کرونا وائرس اوور دیئر آلسو.
تو ڈاکٹر نسیم سے یہ سوال بھی ہے, لیکن ساتھ ساتھ میں یہ بھی پوچھوں گی. دیکھیے ظاہر ہے پاکستان میں تو آپ کا اسپتال تو ایک جس کو کہتے ہیں ایکسیپشن ہے, لیکن ہیلتھ تک لوگوں کی رسائی بہت کم ہے, اور ایسے بھی علاقے ہیں جہاں کچھ ہے ہی نہیں, لوگ میلوں تک چلتے ہیں, انہیں کوئی ڈاکٹر یا کمپاؤنڈر تک دستیاب نہیں ہوتا. تو کیا اس میں یہ جو ٹیسٹ ہیں یہ کروانے ممکن ہیں, اور کیا قیمت ہے پاکستان اس ٹیسٹ کی؟ یعنی ایک عام آدمی, ایک مڈل کلاس تنخواہ والا شخص کیا افورڈ کر سکتا ہے کہ وہ ٹیسٹ کروا لے یا اسپتالوں میں یہ موجود؟
بالکل صحیح سوال پوچھا, کیونکہ دیہاتوں میں اگر کسی کو بخار کھانسی ہو تو وہ بغیر ڈائگنوسس کے یا تو ٹھیک ہو جائے گا یا تو پیچیدگیاں شروع ہو جائیں گی یا کچھ ہوگا, اور وہ تو کبھی ڈائگنوز ہوئیں گے ہی نہیں کیونکہ وہ ٹیسٹنگ تک تو پہنچیں گے نہیں. ٹیسٹ ہر جگہ تو نہیں نہ ہو رہے ہیں. اسلام آباد میں این آئی ایچ کی طرف سے ان کے وہاں کے ہسپتالوں میں پمز میں ہو رہا ہے اسلام آباد کے اندر. لاہور میں بھی 2-3 ہسپتال ہیں جہاں پر ہو رہے. کراچی میں نے بتایا خان اور جنہ اور سول ہسپتال سوری وہ جا ڈاؤ میڈیکل وہاں پہ ہو رہے ہیں ٹیسٹ.
اچھا
تو اتنے اگر لمیٹڈ جگہ پہ ہوتی ہے تو باقی لوگ تو ڈائگنوز ہوں گے ہی نہیں, اور اتنی تعداد سے ہمارے یہاں سے زائرین جو آ رہے ہیں بلوچستان کی طرف سے, ایران بلوچستان کی بارڈر سے, سب تو ٹیسٹ نہیں ہوں گے. حالانکہ گورنمنٹ بہت کوشش کر رہی ہے کہ جو جہاز سے آ رہے ہیں ان کو کوارنٹین کر رہے ہیں, ان کی ٹیسٹنگ ہو رہی ہے, جو سسپیکٹڈ کیسز ہیں ان کو کوارنٹین کرتے ہیں, جو پروبیبل ہیں ان کے ٹیسٹ ہو رہے ہیں, اور ابھی تک ایسے کوئی اموات تو سامنے نہیں آئی ہیں. لیکن اگر وہ بھی جائیں گاؤں میں تو ہمیں پتہ نہیں چلے گا.
جی ہاں, یہ بالکل وہی بات ہے کہ جیسے وائلیشن, بہت سی ہیومن رائٹس کی وائلیشن پاکستان میں ایسا لگتا ہے نہیں ہوئی, لیکن وہ اس لیے نہیں ہوئی کہ ان کی رپورٹ ہی نہیں ہوئی. تو کئی دفعہ لوگ, جی تو
اسی طرح سے ایران میں بھی یہی ہوا جیسے ڈاکٹر رشید چوٹانی بتا رہے تھے کہ اتنی زیادہ اموات, وہ کہہ رہے تھے ہمارے اتنے, مجھے یاد نہیں ابھی کتنے نمبر, لیکن جو اموات ہو رہی تھی وہ بالکل ڈس پروپورشنیٹلی ہائی تھے, زیادہ تھے.
اچھا.
لیکن یقیناً ان کی ہر جگہ ٹیسٹ نہیں ہو رہے ہوں گے, ڈائگنوز نہیں ہو رہے تھے اور وہ ڈینومینیٹر ان کو نہیں پتا تھا. تو بات وہیں پر ہے کہ جتنی ٹیسٹنگ آپ کریں گے اتنی زیادہ آپ کی ڈائگنوسز یا پازیٹیو یا نیگیٹو آئیں گے. اور پاکستان میں اور بیماریاں تو کورونا تو چھوڑو, اور بیماریاں نہیں ڈائگنوز ہو رہی ہیں. مجھے سب سے زیادہ فکر جو ہے وہ تو ٹی بی اور میزلز اور پولیو اور بیماریوں کی زیادہ مجھے فکر.
اصل میں لگتا ہے یہ ہے نا ڈاکٹر صاحبہ کہ یہ جو ہے کرونا وائرس, اس کے لیے جس طرح کی باتیں ہو رہی ہیں تو ایسا لگتا ہے کہ بہت تیزی سے پھیل سکتا ہے یہ, جبکہ دوسری بیماریوں میں گو کے ہیں وہ, لیکن وہ وقت کے ساتھ ساتھ ہوئی ہیں. لیکن دیکھیے چین میں ہمیں نظر آیا نا کہ کتنی تیزی سے ایک شہر میں ووہان میں یہ کتنی تیزی سے پھیل گیا اور لاکھوں تک پہنچ گئی تعداد اس کے بعد. تو اچھا میں ڈاکٹر صاحب, اب ڈاکٹر رشید چھوٹانی صاحب سے پوچھوں گی کہ کہیں میں پڑھ رہی تھی کہ جو چھوٹے بچے ہیں, غالباً جو میں نے شرح پڑھی کہ ان کی 2% سے کچھ تک ان کے امکان ہے کہ انہیں یہ وائرس ہو سکتا ہے, اس کی کوئی خاص وجہ ہے کہ چھوٹے بچوں, مطلب وہ بڑی خوشی کی بات ہے کیسا ہے لیکن وائرس منتقل ان میں نہ ہونے کی؟
اچھا تو پہلے تو دو تین چیزیں دیکھ لیں. ایک تو یہ کہ 10 سال سے کم بچوں کے اندر ابھی تک کوئی بھی جو ہے چائنا کا جو ڈیٹا ہم نے کلیکٹ کیا اس میں کوئی بھی ڈیتھ نہیں ہے.
جی
اچھا, جو بچے جو ہیں باقی جو لوگ ہیں 10 سال سے لے کے 39 تک, ان کے اندر کیس فیٹالٹی 0.2% ہے, بہت لو ہے.
اچھا
اچھا, پھر جو ہے وہ جو 60 to 69 ہے, پھر اس کے بعد جو ہے وہ 39 سے لے کے 60 تک جو ہے وہ 3.6%, 60 to 69 کے اندر 8% ہے, اور پھر 60 to 69 کے اندر اینی ویئر بٹوین اٹس مچ ہائر, لیکن جب آپ 80s کے دائرے میں جاتے ہیں تو وہ 14.8% ہے. تو جتنی آپ کی ایج بڑھتی جاتی ہے اس طرح آپ کا رسک آف ڈائنگ فرام دس ڈیزیز انکریز. اور وہ اگر ہم دیکھتے ہیں کہ جو ہے کہ اگر 60 سے اوپر کا کوئی ہے تو وہ اس کی زیادہ چانسز ہیں مرنے کے اس ڈیزیز سے بہ نسبت اس کے کہ اگر وہ کم عمر کا ہے. لیکن کم عمر کے لوگ بھی مرتے ہیں, وہ ایک دو آتے ہیں, کچھ لوگ ہوتے ہیں جن کو کوئی کینسر ہوتا ہے یا کوئی اور امیونو کمپرومائز ڈیزیز ہوتی ہے جس کی وجہ سے وہ جو ہے وہ سروائیو نہیں کر سکتے. اچھا یہ تو آپ نے سن لیا. اب آپ کا سوال اسپیسیفکلی کیا تھا کہ کیوں جو ہے بچوں کے اندر یہ بیماری کچھ افیکٹ نہیں کرتی, تو یہ ہوتا ہے کہ جو ہے ہم نے تمام بیماریوں میں جس طرح انفلوئنزا ہے جو پینڈیمک ہوا, اسپینش فلو جسے کہتے ہیں, پھر اس کے بعد جو ہے پینڈیمک انفلوئنزا کا 2009-2010 کا ہوا, اس میں ہم نے یہ آبزرویشن دیکھی کہ جو ہے بچے سب کون لوگ افیکٹڈ زیادہ ہوتے ہیں, تو وہ ایک مڈل ہیلتھی گروپ تھا جس میں زیادہ افیکٹ ہو رہا تھا. یس دا ڈیزیز واز دیئر ان چلڈرن اینڈ اڈلٹس. تو سینئر جو تھے وہ جب ہم پرانی بیماریاں دیکھتے ہیں تو ان کو اس وجہ سے جو ہے وہ سروائیو کر جاتے تھے کیونکہ وہ اتنے وائرسز سے آلریڈی جو ہے وہ ایکسپوز ہوئے ہوئے ہوتے تھے. کورونا وائرس کی 200 سے زیادہ قسمیں ہیں. اب وہ سرکولیٹ کر رہی ہیں پوری دنیا میں کئی سالوں سے, ڈیکیڈ سے, اوکے, ایسا نہیں کہ وہ آج آیا ہے.
جی
تو اب یہ ابھی تک جو ہے یہ نا, یہ ایک کنڈرم ہے, ایک پہیلی ہے ٹو بی آنسٹ اباؤٹ اٹ, کہ یہ چھوٹے بچوں کے اندر کیا امیون سسٹم کرٹیکل لنکس ہیں جو ان کو بچا رہے ہیں اس بیماری سے کہ وہ سیویئرلی اور ایڈورسلی افیکٹ ہو. کیونکہ جو ہے جب چھوٹا بچہ ہوتا ہے تو اس کا امیون سسٹم 1 سال 2 سال 3 سال 4 سال 5 سال 6 سال اٹس ناٹ ریئلی ایز یو نو افیکٹو اینڈ گڈ ایز وین یو آر اولڈر, بٹ اور ان کا ایکسپوجر بھی اتنی وائرس سے نہیں ہوا ہوتا تو ان کی باڈی بھی یوز ٹو نہیں ہوتی ان تمام وائرسز کے. تو یہ ابھی تک ایک پہیلی ہے جس کے اوپر آف کورس آنسر آئیں گے, لیکن ابھی آنسر نہیں آ رہے ہیں, بس اللہ کا لاکھ لاکھ شکر ہے کہ یہ
بچے نہیں ہیں کیونکہ اتنے نازک ہوتے ہیں وہ. اچھا میں اس سے پہلے کہ آپ پلیز ڈاکٹر صاحب آپ بھی ہمارے ساتھ رہیے اور ڈاکٹر نسیم صلاح الدین صاحبہ آپ دونوں, تو میں اگلا سوال نسیم صاحبہ سے کروں گی لیکن میں کچھ کمنٹس پڑھنا چاہتی ہوں. ہمارے بہت سارے سننے والے کشمیر میں, یعنی بھارت کے زیر انتظام کشمیر سے ہمیں میسیجز کرتے ہیں. بدقسمتی سے کیونکہ ہمارا یہ جو ٹول فری نمبر ہے صرف پاکستان کے لیے, تو اچھی بات یہ ہے کہ پھر وہ اپنے پیغامات جو ہیں اس فیس بک پہ پوسٹ کر دیتے ہیں. تو میں کچھ سوال پوچھنا چاہوں گی, لیکن عبد الماجد صاحب نے کہا ہے کہ پروگرام بہت اچھا ہوتا ہے, میں 5 سال سے سن رہا ہوں. اسی طرح احمد شریف پارے صاحب نے مجھے کہا ہے کہ بہت دنوں بعد میں آپ کی آواز سن رہا ہوں, سن کے بڑی خوشی ہوئی. تو آپ کی محبت کا شکریہ آپ لوگوں کی. اسی طرح ماجد پیرزادہ صاحب نے, نعمان علی خان نے, اور لالا خان کا میں پہلے ہی پیغام پڑھ چکی, خلیل عباسی صاحب نے, اور غنی صاحب جو ہیں, غنی صاحب نے بلکہ یہ نسیم صاحب آپ سے پوچھوں گی, انہوں نے لکھا ہے غنی نے کہ بہترین معلومات کا شکریہ, جو لوگ لہسن پیاز کے مشورے دیتے ہیں اس میں کوئی سچائی ہے کیا؟
نہیں ایسی کوئی بات نہیں ہے,
لیکن لہسن پیاز کھانا اچھا ہے ویسے.
لہسن اور ادرک کھانا چاہے تو بے شک کھائے, لیکن بیماری سے کوئی تعلق نہیں ہے, اس کے علاج سے کوئی تعلق نہیں ہے.
اچھا, چونکہ ہم نے جو ویڈیو ڈالا تھا وہ عالمی ادارے صحت کا تھا ہاتھ دھونے سے متعلق, تو کچھ لوگوں نے اس پہ بھی کمنٹس کیے ہیں اور سراہا ہے اس بات کو. خلیل عباسی کہتے ہیں کہ علاج سنت نبی صلی اللہ علیہ وسلم ہے, صفائی کو اسلام نے نصف ایمان کہا ہے. اور انہوں نے یہ بھی کہا ہے کیونکہ کچھ لوگوں نے لکھا تھا کہ پھر ہم اللہ پہ ہمیں توکل ہے تو ہمیں کیا ضرورت ہے کسی صابن کی, تو انہوں نے لکھا ہے کہ نبی کریم نے کہا کہ پہلے اپنے گھوڑے باندھ لو پھر اللہ پر توکل کرو. اور میں اس سے اتفاق کرتی ہوں کیونکہ علاج کرنا بہت ضروری ہے. احمد یار نے کہا ہے کہ احمد یاسر نے بھی کمنٹ کیا ہے اس کے اوپر, اور کچھ اور نام ہیں, راٹھور تجمل, پرویز احمد, یاسین سلطانی, اور ان کے کئی میسیجز ہیں. لیکن یاسین آپ نے کوئی سوال نہیں پوچھا, مجھے خوشی ہو اگر آپ پوچھیں. گل شلی خان, یاسین سلطانی کا پھر پیغام ہے ایک, شیخ یعقوب, فروخ حسین, فیاض احمد آہنگر, اور عمران چودھری صاحب. عمران چودھری صاحب کہتے ہیں کہ انہوں نے ایک پیج بھیجا ہے فیس بک کا اور لکھا ہے کہ ہمارے تمام دوست کسی خبر سے جڑے رہنے کے لیے اس پیج کو زیادہ سے زیادہ فالو اور لائک کریں. لیکن عمران چودھری صاحب, میں آپ سے یہ کہوں گی کہ ہم نے جو ڈبلیو ایچ او کا ویڈیو بھیجا ہے آپ بھی اس کو شیئر کیجئے تاکہ زیادہ سے زیادہ لوگ اسے واقف ہو سکیں کہ 20 سیکنڈ ہاتھ دھونے سے, اور جو ایک طریقہ بتایا ہے اس میں کسی مہنگے صابن کی ضرورت نہیں, آپ کپڑے دھونے کے صابن سے بھی ہاتھ دھو سکتے ہیں. اچھا, کئی جگہوں پہ صابن میں نے دیکھا ہوتا ہی نہیں, لوگ مٹی سے ہاتھ دھوتے ہیں, تو نسیم صاحبہ کیا مٹی سے دھوئے جا سکتے ہیں ہاتھوں سے, یعنی اس طرح کے جراثیم سے پاک ہو سکتے ہیں؟
نسلے مٹی لگانے سے اور زیادہ بیماریاں بھی لگ سکتی ہیں, تو یہ تو کوئی اس میں کوئی صداقت نہیں ہے کہ آپ مٹی سے ہاتھ صاف کریں. یہ دیکھیں, یہ بتایا گیا تھا برسوں پہلے جب کہ کسی ریگستان میں آپ کو پانی نہیں ملا تو مٹی سے ہاتھ آپ نے رگڑ لیا.
جی
نہیں, ایسی کوئی بات نہیں ہے. صابن اور پانی کے علاوہ اور کوئی صاف صفائی کی, بدن کو صاف کرنے کے لیے اور کوئی چیز نہیں ہوتی.
اچھا اچھا, چھوٹانی صاحب, یہ بار بار یہ بات کہی جا رہی ہے, دنیا کے تمام جو پریزیڈنٹ ہیں اور ہیڈ آف دا اسٹیٹ ہیں وہ یہ بات کہتے ہیں کہ اس وقت جو سب سے زیادہ ضرورت ہے وہ یہ ہے کہ ایک ساتھ مل کے کام کیا جائے, یعنی ایک اتحاد کے ساتھ. اور اس دفعہ چین میں جس سے شکایت تھی لوگوں کو کہ جب سارس کا معاملہ تھا تو بڑی دیر سے خبر باہر آئی تھی, لیکن اس دفعہ وہ بھی بریفنگ وغیرہ اپنی باقاعدہ دے رہا ہے, تو اس وقت جو امریکہ کا کردار کیا ہے اس کو, یعنی اس کے لیے کوئی علاج ڈھونڈنے میں اور دنیا کو ساتھ شامل کرنے میں, کیونکہ امریکہ ایک بڑی طاقت ہے, تو وہ کیا کر رہا ہے؟
تو آپ پوچھ رہے ہیں کہ یونائیٹڈ سٹیٹس کیا کر رہا ہے اور کیا کرنا چاہیے؟ تو سب سے پہلی بات تو یہ کہ ہمارا ریسپانس جو ہے یونائیٹڈ سٹیٹس کا بڑا سلو اور ڈیلیڈ رہا اس معاملے میں, اور کافی ڈس اپوائنٹنگ ریسپانس ہے ہمارا, چونکہ ہمیں جو ہے وہ اس بیماری کے بارے میں 1.5 مہینے 2 مہینے پہلے سے پتا تھا, اور ہماری ٹیسٹ کٹس جو ہم نے انیشلی بنائی جو اسکرین ٹیسٹ کٹس تھیں وہ اس کے اندر فالٹ تھے. پھر اب جو ہے وہ دوبارہ سے اسکرامبل کر کے جو ٹیسٹ کٹس بنائی گئی ہیں وہ اس وقت جو ہے اب دی جا رہی ہیں اسٹیٹس کو تاکہ اسکریننگ کی جائے. جتنی زیادہ اسکریننگ ہوگی, جس طرح آپ کو میں نے کہا, اتنے زیادہ کیسز آئیڈینٹیفائی ہوں گے. اس وقت جو ہے امریکہ نے, یونائٹڈ اسٹیٹس نے اور کانگریس نے $8.3 billion کا بل پاس کیا ہے, جس کے اندر $7.2 billion جو ہے وہ یونائٹڈ اسٹیٹس میں ہی اس بیماری کے اگینسٹ کے لیے خرچ ہوں گے, اور $1.1 or $1.2 billion خرچ ہوں گے ٹو بلڈ انفراسٹرکچرز فار آر فرینڈلی نیشنز ہو ہیو, جن کے ہیلتھ کیئر سسٹمز ایڈوانس نہیں ہیں.
تو یہ کہ جہاں تک پیسے کا تعلق ہے تو پیسہ لگا دیا گیا ہے, جہاں تک ویکسین بنانے کا تعلق ہے تو دو کمپنیاں ہیں جو کہ ویکسین پہ کام کر رہی ہیں, مگر جو ہے ویکسین جو بناتے ہیں, اور آئی اسپینڈ مائی یو نو میجورٹی آف مائی کیریئر ڈیولپنگ یو نو ویکسین اینڈ ڈرگز, تو یہ کہ اس میں کم از کم جو ہے وہ منیمم جو ہے وہ سال سے اوپر لگ جائے گا ویکسین بنانے میں. اس وقت ایک تھراپیوٹک ہے جو کہ جو ایک ڈرگ جو ہے جو نظر آ رہا ہے کہ وہ ایڈوانٹیجز ہوگا, وہ ویسا ہی ڈرگ ہے جو کہ انفلوئنزا کے لیے اینٹی وائرل ایک ہے, اسی کلاس کا جو زنامیویر کے نام سے آتا تھا, اب وہ جو ہے کافی جو ہے اس میں کچھ نظر آ رہا ہے کہ یہ کافی ایڈوانٹ, اس کو بھی 3 مہینے لگ جائیں گے, 4 مہینے لگ جائیں گے آنے میں. تو یہ کہ اگلے سال تک کوئی نہ کوئی ویکسین آ جائے گا, اگلے سال تک کوئی نہ کوئی, اور مڈل آف دس ایئر وی ول ہیو کوئی نہ کوئی ڈرگ اس کے لیے آ جائے گا. تو یہ کہ یہ کام تو چل رہے ہیں اور چلتے رہیں گے, لیکن سوال یہ ہے کیا یہ بیماری اگلے سال واپس آئے گی کہ نہیں آئے گی.
دعا تو ہم سب کی یہ ہے کہ یہ واپس نہ آئے, اگلے سال کبھی بھی نہ آئے, اور بلکہ ابھی بھی فنا ہی ہو جائے تو اچھا ہے. میں ڈاکٹر نسیم آپ سے پوچھنا چاہوں گی, ظاہر امریکہ میں تو ایسا ہے کہ لوگوں کو قرنطینہ میں بھی رکھا جاتا ہے, چین نے بھی اپنا ایک الگ اسپتال بنا کے کھڑا کر دیا, پاکستان میں کیا ہوتا ہے, جو مریض ہیں ان کو کس طرح باقی لوگوں سے الگ کیا جاتا ہے؟
جن میں اگر یہ کوئی سسپیشن ہو کہ بیماری ہے تو ان کے خیر ٹیسٹ ہوتا ہے, اگر ٹیسٹ جب تک کہ رپورٹ آئے نہ آئے, اگر وہ اس دوران ان کو کہتے ہیں کہ آپ گھر پہ رہیں, اور ان کو کچھ انسٹرکشن دے کر ہم بھیجتے ہیں کہ آپ جب تک کہ کھانسی نزلہ ہو تو آپ ماسک پہنے رکھیں, ہاتھ دھوتے رہیے, ہاتھ مطلب نزلہ اگر لگ جائے تو ہاتھ کو صاف کریں, اپنے فرنیچر وغیرہ کو ہر وقت صاف رکھیں, اور لوگوں کے اندر بھیڑ میں مت جائیں, مطلب گھر ہی میں رہیں, اور گھر والوں کو بھی اپنے سے ذرا الگ کر لیں, کھڑکی کھول دیں تاکہ فریش ہوا آتی رہے, جہاں تک ممکن ہے تو یعنی کہ اوروں کو دینے سے روکنے کی کوشش کریں. باقی اگر بہت زیادہ لوگ ہیں, جیسے میں نے بتایا کہ اگر وہ سفر سے آئے ہوئے ایران کی طرف سے یا جہاں سے, تو ان کو ایک جگہ پہ کوارنٹین کی جگہ بنائی ہوئی ہے اس وقت, جیسے میں نے بتایا کہ گلگت کی طرف وہاں پہ وہ کہہ رہے ہیں کہ ہم ملٹری بیرکس میں ان کو رکھیں گے. اب باقی رکھا ہے نہیں رکھا یہ مجھے نہیں پتا, یہ میں خالی حکومت آپ کو زیادہ بتا سکتی.
ہم بار بار کوشش کر رہے ہیں میجر جنرل عامر اکرام صاحب کو ملانے کی, ظاہر اس کا سوال کا وہ بہتر جواب دے سکتے ہیں, ان سے ابھی تک فون ملا نہیں. لیکن ایک اب جو ہے ماسک کی بات کرتے ہیں, بڑی حیرت ہوگی, میں اپنے سننے والوں سے کہوں گی آپ یہ جان کے حیران ہوں گے کہ یہاں امریکہ میں بھی قلت ہو گئی, مطلب لوگوں نے دھڑ دھڑ خریدے, کئی جگہوں پہ دستیاب نہیں ہے. تو کوئی رشید صاحب آپ پہلے بتائیے مجھے, پاکستانی سننے والوں کے لیے مد نظر رکھتے ہوئے خاص طور پر, گھریلو طریقے سے ماسک کیسے بنا سکتے ہیں؟ کوئی بس لپیٹ لیں ناک اور منہ پہ چیز, کیا کریں؟
سب سے پہلے تو میں یہ کہوں گا کہ جو ہے وہ آپ کا پرانا سوال تھا جو لہسن اور پیاز کا تھا, لہسن پیاز کی بیماری آپ بیماری سے بچ سکتے ہیں لیکن آپ کے قریب کوئی نہیں آئے گا, تو وہ بھی گڈ تھنگ اف یو وانٹ اٹ, اس سے کوئی فائدہ نہیں ہوگا. اچھا دوسری چیز یہ کہ ماسک پہننے سے آپ بیماری کو روک نہیں سکتے, اوکے, کیونکہ ماسک آپ کو پہننا نہیں آتا, اور جو ہے ماسک صرف ان لوگوں کو پہننا چاہیے جن کو بیماری ہے, ان کو پہننے کا کوئی زیادہ فائدہ نہیں جن کو بیماری نہیں ہے. اور اگر آپ نے ماسک پہنا ہے تو وہ ماسک کے اوپر اگر آپ نے ہاتھ لگا دیا تو وہ کنٹیمنیٹ ہو گیا, ماسک اتار کے نیچے رکھ دیا وہ کنٹیمنیٹ ہو گیا, پھر آپ نے پہن لیا تو آپ نے ایکچولی اپنے آپ کو زیادہ ایٹ رسک کر دیا.
اچھا
جو اسپیسیفک لوگ جن کو ماسک پہننا چاہیے وہ یہ وہ لوگ ہیں جن کو بیماری ہے, اور وہ لوگ ہیں جو ان بیماری ان مریضوں کا خیال رکھ رہے ہیں.
اچھا اچھا ڈاکٹر چوٹانی صاحب, ہم بہت دیر سے بار بار ذکر کر رہے تھے میجر جنرل عامر اکرام صاحب کا کہ جو این آئی ایچ کے, جی ہاں وہ بالآخر ہمیں مل گئے, تو تھوڑے سے کچھ سوالات ہیں جن کے صرف وہی جواب دے سکتے ہیں, میں آپ دونوں سے درخواست کروں گی آپ ہمارے ساتھ رہیں. لیکن جنرل صاحب سے میں یہ پوچھنا چاہوں گی, پہلے تو بہت شکریہ, السلام علیکم.
جی
ایک سوال جو کئی لوگوں نے پوچھا ہے, فیس بک پہ پوسٹ کیا ہے, کیونکہ ہمارے ساتھ جو ماہرین ہیں انہوں نے اور تو ویسے بہت سی باتیں کیں بیماری سے متعلق, لیکن کچھ باتیں ہیں جو حکمت عملی سے یا اسٹریٹجی سے متعلق ہیں جن کا آپ جواب دے سکتے ہیں. جیسے پوچھا ہے یہ سوال کہ چمن باب دوستی کے ساتھ ہزاروں کی تعداد میں مریض, مسافر, بچے, عورتیں کھلے آسمان کے نیچے گزشتہ 15 دن سے گیٹ کھلنے کا انتظار کر رہے ہیں, تو क्या उसके
जी
उनके लिए क्या किया जा सकता है? तो क्या कोई इंतज़ाम किया गया है? डॉक्टर नसीम ने कहा कि आप लोगों ने इंतज़ाम किया है और उनके लिए मिलिट्री की बैरिक्स खोली जा रही हैं, तो आप हमें ज़्यादा
जी
बता सकेंगे कैसा हुआ या नहीं हुआ?
जी देखिए, चमन बॉर्डर पर भी चंद दिन हुए हमने बॉर्डर पर बंद किया है। इस वक्त हमारे पास 19 पॉइंट ऑफ एंट्रीज हैं डिफरेंट, चाहे लैंड हो चाहे रोड हो। लेकिन एज यू अंडरस्टैंड के बाद हमारे बॉर्डर खासे पोरस हैं, तो बहुत सारे लोगों का आने का काम वहाँ से होता है। हमारी डेफिनेटली बड़ी गॉड अप्रोच है। हमने अभी तक कोई ऐसी मेजर नहीं की जिससे किसी को नुकसान पहुंचे इंटरनेशनल लेवल। सारे प्रोविंसेस इन लूप हैं और इसमें जो ज्यादा एहतियात देखिए, अलहमदा वी हैव बीन सो सक्सेसफुल कि हम चाइना से एक केस भी हमने नहीं आना किया। हमारा जितना भी सिस्टम था जैसे भी हमने किया, बट अनफॉर्चुनेटली हमारे पास केस आने शुरू हुए ईरान से, और वो भी चूंकि आपको पता है उन्होंने डिलेड अनाउंसमेंट की। उस दौरान बहुत सारे जायरीन जो हैं वो जाते हैं कंट्रीज में इराक और ईरान, तो हमारे पास वो जो 10-15 दिन का दिन थे जिनमें इन्होंने ऐलान नहीं किया, तकरीबन 7,500 जायरीन आ चुके थे पाकिस्तान में। उसके बाद पाकिस्तान का बॉर्डर जैसा पहला था वो क्लोज किया गया, लेकिन साथ ही उनके लिए क्वारंटीन, खाने पीने हर चीज का इंतजाम बताया।
अच्छा, तो ये ऐसा सही नहीं है कि खुले आसमान के नीचे हैं पड़े हुए?
नहीं, जो पाकिस्तान में जी इट्स 2000 लोगों का तो स्ट्रेट वे वो इट्स अ कंप्लीट आई वुड से जैसे किला नुमा एक जगह होती है वो है जिसमें प्रॉपर उनका इंतजाम है, खुले आसमान के तले बिल्कुल नहीं है। पाकिस्तान की मैं इस वक्त सिर्फ बात कर रहा हूँ। नंबर टू, जो आप देखिए जो हमारे पाकिस्तानी हैं जो बाकी बॉर्डर जैसे आपने चमन का जिक्र किया अप्रोप्रिएटली, देखिए जो मरीज वगैरह हैं वो अफगानिस्तान से आते हैं इलाज के लिए। अब डेफिनेटली इसमें बहुत बड़ा ही no Pakistani is lying over there on that side as in the open sky. हर जगह पे अब बंदोबस्त तेजी से किया जा रहा है। और मैं would you believe अभी थोड़ी पहले जब आपकी कॉल आई है तो एक बड़ी हैवी मीटिंग से इसी से निकल के आऊँ कि हमने हर बॉर्डर से, अगर बॉर्डर बाद जगह बड़े उनमें जगह नहीं है, कंस्ट्राइंट है, तो उसमें ऑल्टरनेट उनको आगे ले जाके क्वारंटीन का बंदोबस्त करना, अंडर द सर्कमस्टेंसेज मैंडेटरी। आप सिर्फ वुहान का मॉडल स्टडी कर लें, आप इटली का मिलान का मॉडल स्टडी करें, और आज पूरा इटली उन्होंने उसमें कर दिया। सिमिलरली इमरजेंसी कई जगहों पे और नाफिस की गई, एंड द थिंग इज वी विल डू आवर बेस्ट इंशाल्लाह, ताकि हमारा देखिए कि अफगानिस्तान से एक अलग रिलेशन भी है, एंड वी अंडरस्टैंड कि नॉट ओनली दैट, एक ट्रेड की भी फिक्र है। आई वुड यू बिलीव आउट ऑफ आवर लव फॉर अफगानिस्तान एंड द पीपल ऑफ अफगानिस्तान, यहाँ तक बात हुई कि जी आटा से लेके हर चीज हमारे मुल्क से जाती है, वी वुड नॉट मेक देम सफर। और एक बड़ी स्ट्रेटेजिक पॉलिसी बनाई गई है कि जी अब कोई ट्रक ड्राइवर आता है तो उसको क्वारंटीन करते हैं, और फॉर इंस्टेंस फ्रॉम अफगान साइड सब ऐसा मटेरियल खाने पीने का जो खराब हो सकता है, तो वी हैव स्ट्रेटेजाइज्ड ऑल दोज थिंग्स। टुमारो विल बी येट अनदर मीटिंग विद मिनिस्ट्री ऑफ कॉमर्स ट्रेड एंड एवरीवन इनटू इट, वी स्ट्रेटेजाइज के अफगानिस्तान जाने से चीजें रुके भी ना, और अफगानिस्तान से इधर आने से चीजें बिल्कुल ना रुके। दैट्स समथिंग ऑफ वेरी प्राइम इंपॉर्टेंट बिकॉज अफगानिस्तान इज अ लैंड लॉक कंट्री। जो आपने फरमाया है कि जहां तक मरीजों का अभी तक ऐसे नहीं है, और ये इसमें दो अस्पताल हैं जो पिशावर के हैं, रहमान मेडिकल इंस्टीट्यूट और नॉर्थ वेस्ट, यहां तक हमने चेक कर लिया, वो अपने अपॉइंटमेंट देते हैं। हमने उनको 3 दिन का दिन अभी दिया है कि 3 दिन अभी बॉर्डर बंद है, इस दौरान सारे इंतजाम किए जाए ताकि बॉर्डर पे हम उनको अच्छी तरह सेहत के लिहाज से पहले उनकी स्क्रीनिंग करें, एंड इफ द हॉस्पिटल्स आर इंटरेस्टेड के जी ब्रिंगिंग दोज पेशेंट्स, तो उनका एट द स्पॉट स्क्रीनिंग सिस्टम किया जाए, और जल्द अज जल्द, क्योंकि इट्स जस्ट 1 आवर ड्राइव अवे फ्रॉम पिशावर जहाँ ये दोनों हॉस्पिटल हैं, और ज्यादातर पेशेंट यही दो हॉस्पिटल के प्राइवेट ट्रीटमेंट के लिए आते हैं। सो द गवर्नमेंट ऑफ पाकिस्तान इज रियली इंटरेस्टेड कि हम किसी तरह जिस तरह से भी अफगानिस्तान की हेल्प कर सकते हैं, और लेट मी श्योर यू कि सम टाइम बैक अफगानिस्तान अप्रोच NIH फॉर द टेस्टिंग, बिकॉज राइट नाउ पोलियो एंड ऑल जितनी इनकी टेस्टिंग होती है अलहमदिल्ला NIH पाकिस्तान करता है, बिकॉज एज वी आर इन अ वेरी ब्रदरन रिलेशन, एंड दैट्स व्हाई वी लाइक टू कंटिन्यू हेल्पिंग देम इन ऑल द मोडालिटीज। लेकिन डेफिनेटली क्योंकि जैसे आपको अर्ज किया कि 7,500 जायरीन आए और 5-6 केसेज अनफॉर्चुनेटली उन्हीं में से निकले हैं, और उसके बाद क्या हुआ कि कई जायरीन ऐसे हैं जो डिफरेंट रास्तों से आते हैं, लाइक इराक और सीरिया गए। अब आपको मालूम हो गया होगा कि आज पाकिस्तान में अनफॉर्चुनेटली अब टिल नाउ 19 केसेस हम अनाउंस कर चुके हैं, 19 केसेस हैं, तो एकदम कल शार्प फॉल आई, राइज आई है। हम 7 पे थे और जो एक केस कराची में था उस نے جہاں آ کے وہ پہلے ٹھہرا تو اس نے 8 لوگوں کو اپنے گھر میں انکلوڈنگ دی سرونٹس وہ انفیکٹ کر دیا.
تو ہمیں یعنی وہ پازیٹیو ہوئے, ٹیسٹ جب ان کے ہوئے تو پازیٹیو نکلے, وہ
پازیٹیو ہو گئے. جی
اچھا,
جی پازیٹیو ہو گئے. اس وقت ٹوٹل جو اس وقت کیس ہے پاکستان میں پازیٹیو کیسز کا وہ اس وقت 19 ہے. جی
اچھا,
وی ہیو ٹو بی ایکسٹریملی کیئرفل ان مانیٹرنگ دی بارڈرز بینگ ویری پورس, بٹ ڈیفینیٹلی ایز فار ایز دی ہیومینیٹیرین گراؤنڈز اینڈ آل we are in touch or inshallah we'll do our best to help the afghan brothers in any case.
acha main bata dun ki hamare sath jo do aur mahreen maujood hain, dr rashid a chhotani sahab hain america se aur aapki to jani pehchani hai dr naseem salahuddin sahiba karachi se hamare sath hain. ek sawal main pehle to general sahab aapse aur uske baad apne dono se puchungi, 5 minute hai hamare paas. ek jab afghanistan mein unhone ye kiya ke herat ke sath sarhad ko band nahi kiya, تو اس پہ جب اس پہ تنقید کی گئی تو وہاں کے وزیر صحت نے کہا کہ اگر ہم سرحد کو بند کر دیں تو لوگ جو ہیں کیونکہ بہت سے اندر گھس جانے کے راستے ہیں تو وہ وہاں سے اندر چلے جائیں گے, ہم نے اس لیے سرحد کھلی رکھی ہے تاکہ تمام لوگ بارڈر کو پار کریں اور ہم انہیں چیک کر سکیں, تو کیا یہ خطرہ پاکستان کو نہیں ہو سکتا ابھی اس وقت جو آپ لوگوں نے بارڈرز بند کر دیے ہیں؟ یہ میرا مطلب مجھے معلوم نہیں کہ اس میں کس کون سی چیز زیادہ صحیح ہے, آپ اگر مجھے بتائیں.
آپ کی بات بڑی پیاری ہے, I really like that and I think the question is more than 100% perfect. بات یہ دیکھیے, اگین افغانستان از اے ویری بردرلی کلوز کنٹری. دیکھیے ان کے پہلا کیس بھی اسی لیے ہراس میں آیا اور ابھی تک 4 کم از کم اناؤنس کر چکے ہیں اسی جگہ میں, ریٹرننگ فرام ایران آفٹر پلگرم اپنی وہ زیارات کے پاس آ رہے ہیں. ڈیفینیٹلی وی گاٹ اے ویری لانگ بارڈر ود افغانستان, سو اس وقت ہم جو لوپ ہولس ہیں نا جی ان کو پہلے پلگ کر دیا, سو دیٹ از ویری امپورٹنٹ. ہم بھی یہی چاہتے ہیں کہ اگر جیسے فار انسٹنس ایران کے ساتھ پاکستان کا بارڈر ہے, چمن کا ان کے ساتھ بارڈر ہے, اگر افغانستان یا باقی بارڈر تو ہم بڑی گول جو اپروچ رکھے اور یہ سارے پیچھے سے آئے, انہوں نے بھی افغانستان آئی تھنک دے ہیو ٹیکن اے ویری نائس اسٹیپ اینڈ وی آر بیسیکلی اسٹریٹجائزنگ آن اے مچ ہائر لیول آن دا سیم اسکیل کہ ہم نے ان دا سیم مینر دیٹ ہم ان کو پراپر جگہ سے انٹری دیں جہاں کم از کم ان کا پورا ہیلتھ ریکارڈ ڈیٹر ریکارڈ. اور میں آپ کو بتاؤں کہ جیسے 7:30 میں نے عرصے دیا کہ اراؤنڈ جو لوگ آئے وہ جو بلیو کہ ڈسپائٹ دا فیکٹ وی فیس لاٹ مینی پرابلم, ہم نے 6,500 کو جو کروشل پیریڈ تھا جب بارڈر بند ہوا ایران کا, ہم نے ٹریس آؤٹ کانٹیکٹ سکریننگ میں کیا, ان کے ریلیٹیوز کو کیا, اینڈ دیٹ از دا اونلی ریزن کہ ہم اپنے کیس کنٹرول کر پائے. انفارچونیٹلی اب جو یہ دوسری طرف سے عراق اور سیریا سے بھی لوگ آنے شروع ہوئے ہیں, تو آئی تھنک دا سورسز آر انکریزنگ انفارچونیٹلی ود ایوری پاسنگ ڈے.
ڈاکٹر صاحب افسوس یہ ہو رہا ہے کہ آپ بڑی دیر سے, بہت سے سوال باقی تھے لیکن اب میں کوئکلی یہی سوال پوچھوں گی رشید چھوٹانی صاحب سے. چھوٹانی صاحب, ابھی جب نیو یارک کے گورنر نے کہا کہ ہم فی الحال اٹلی کی طرح کے قرنطینہ کی پابندیاں سفر پر اور دوسرے عائد نہیں کر رہے, تو آپ کیا سمجھتے ہیں امریکہ کی اس وقت جو اسٹریٹجی ہے مختلف اسٹیٹس کی, تو ایک تو یہ کہ کیا اس میں ہم آنگی ہے اور کیا وہ آپ کو موضوع معلوم ہوتی ہے؟
دیکھیں بھائی, اٹلی کے اندر جو کیسز ہیں وہ بہت تیزی سے پھیلے اور بہت زیادہ پھیلے اور بہت یعنی کہ میسو آؤٹ بریک ہے وہاں پہ.
جی
اس وقت نیو یارک کے اندر بھی کیسز پھیلے ہیں, نیو یارک کے اندر جو ہے اور بہت ساری چیزیں کی جا رہی ہیں, سوشل ڈسٹینسنگ کی جا رہی ہے, ٹیلی ورک ہو رہا ہے, لوگوں کو کہا جا رہا ہے کہ وہ جو ہے سبوے نہ لیں, تو کئی ایسی چیزیں کی جا رہی ہیں جو کہ ڈیزیز کی پروپیگیشن کو روکے گی. اس وقت اتنے کیسز نہیں ہیں کہ جو ہے وہ بارڈرز کو کلوز کر دیا جائے یا سارے کا سارا جو ہے کوارنٹین کر دیا جائے. دی ایکسپیریمنٹ دیٹ چائنا ڈیڈ واز ویری سکسیسفل, مگر چائنا کی حکومت جس طرح کی ہے اور وہاں پر جو کہ جو پولیٹیکل سسٹم ہے اس پولیٹیکل سسٹم میں رہ کے وہ تمام وہ چیزیں کر سکتے تھے. اٹلی بھی وہی چیزیں کرنا چاہتا ہے ود آؤٹ دا ملٹری انوالو ان اٹ, اور وہ کچھ کر رہا ہے, ادھر کسی کو جو ہے نکلنے کا منع نہیں ہے, لوگ نکل رہے ہیں لیکن انہوں نے ساری چیزیں انٹرنلی بند کر دی ہیں اور لوگ گھروں میں ہیں.
اچھا, کیونکہ محض چند سیکنڈ باقی ہیں, کوئی 30 سیکنڈ کے قریب, میں ڈاکٹر نسیم آپ کا سب سے زیادہ انوالومنٹ ہے نسیم صلاح الدین صاحبہ کا ہر روزانہ مریضوں کی دیکھ بھال سے, کوئی ایک مشورہ مختصراً جو آپ دینا چاہتی ہیں سر لوگوں کو, پہلا تو یہ ہونا چاہیے کہ پینک نہ کریں, دوسرا کیا ہے؟
پینک نہ کریں اور صفائی کی طرف زیادہ توجہ دیں, ہاتھ کو صاف رکھنا, یہ نہیں کہ مٹی وٹی میں دھو لیں, یہ بالکل غلط, سراسر غلط بات ہے. صابن پانی سے دھوئیں, اور اگر آپ افورڈ کر سکتے ہیں تو ہینڈ سینیٹائزر جس میں 70% الکوہل, وہ سب سے بہترین طریقہ ہے ہاتھوں کو صاف رکھنا. اور پھر جو ماسک پہن رہے ہیں, مجھے ڈاکٹر رشید چھوٹانی نے آلریڈی آپ کو بتایا کہ जिनको सिम्टम्स हैं उनको पहनना चाहिए, और दूसरे जो उनके सामने आमने सामने हो जिनको बीमारी नहीं लगनी चाहिए
उनको पहनना चाहिए। मैं बहुत शुक्रिया अदा करती हूँ मेजर जनरल आमिर इकराम साहब आपका, डॉक्टर रशीद छुटानी साहब आपका, और हमारी सबकी जानी पहचानी डॉक्टर नसीम सलाहुद्दीन साहिबा का बहुत शुक्रिया प्रोग्राम में आने का। असफर इमाम हमारे प्रोड्यूसर थे, शहनाज अजीज की जानिब से खुदा हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है।
अमेरिका में डेमोक्रेटिक पार्टी के सदारती उम्मीदवार की नामजदगी हासिल करने की दौड़ में आज एक मरतबा फिर वोटिंग हो रही है। इस मरतबा मुकाबला सिर्फ दो उम्मीदवारों के दरमियान है, वर्माउंट के सेनेटर बर्नी सैंडर्स और साबिक नायब सदर जो बाइडन, और ये प्राइमरी इलेक्शन दोनों के लिए अहम इम्तिहान बन गया है। आज मंगल के रोज 6 अमरीकी रियासतों में वोट डाले जा रहे हैं। कौमी उमूर के लिए वॉइस ऑफ अमेरिका के नामा निगार जिम मेलोन ने अपनी रिपोर्ट में बताया है, साबिक नायब सदर जो बाइडन ने मिजूरी में अपनी इंतखाबी मुहिम चलाई और उन्हें तवक्को है कि वो डेमोक्रेटिक पार्टी के इस मुकाबले में अपनी सबकत बढ़ा सकेंगे। मैं वाकई ये ख्याल करता हूँ कि हमने एक रफ्तार और एक तहरीक शुरू कर दी है जिसकी ताकत डेमोक्रेटिक पार्टी की मरकजी कुव्वत है, एक ऐसी तहरीक जो डोनाल्ड ट्रंप को शिकस्त देगी और इस कौम की रूह को बहाल करेगी। बाइडन को अपने दो साबिक हरीफों की बाकायदा हिमायत हासिल हुई है, न्यू जर्जी के सेनेटर कोरी बुकर और कैलिफोर्निया की सेनेटर कमला हैरिस की। बाइडन के बाकी मानदा और बड़े हरीफ वर्माउंट के सेनेटर बर्नी सैंडर्स को शहरी हकूक के लीडर जेसी जैक्सन की हिमायत हासिल हुई है। सैंडर्स ने मिशिगन में अपनी इंतखाबी मुहिम के दौरान कहा,
ब्रदर्स एंड सिस्टर्स, लेट अस गो फॉरवर्ड, लेट्स विन ऑन ट्यूसडे, लेट्स विन द डेमोक्रेटिक नॉमिनेशन, लेट्स डिफीट ट्रंप। चुनाव
बहनों और भाइयों, आइए हम आगे बढ़ें और मंगल के रोज फतह हासिल करें। आइए हम डेमोक्रेटिक नामजदगी हासिल करने में कामयाब हों। आइए हम ट्रंप को शिकस्त दें। आइए इस मुल्क को तब्दील करें। आप सबका बेहद शुक्रिया। सैंडर्स मुसलसल ये शिकायत कर रहे हैं कि डेमोक्रेटिक इंतजामिया उन्हें रोकने के लिए मुत्तहिद हो गई है।
The question which is what the media is preoccupied with, how can we stop Bernie Sanders? We got to stop the coronavirus and we got to stop Bernie Sanders.
मीडिया जिस सवाल में गुम है वो ये है कि हम बर्नी सैंडर्स को कैसे रोक सकते हैं। हमें कोरोना वायरस को रोकना है और हमें बर्नी सैंडर्स को रोकना है। कितनी अफसोसनाक बात है। सुपर ट्यूसडे के प्राइमरी इंतखाबात में डेमोक्रेटिक सदारती उम्मीदवारों के दरमियान बाइडन की ड्रामाई फतह ने सदर डोनाल्ड ट्रंप की तवज्जो भी हासिल की।
I was all set for Bernie. I was ready to go. And then I say, you know, I don't think I'm running against Bernie. I think it's going to be very hard for him.
उन्होंने कहा, मैं बर्नी का मुकाबला करने के लिए तैयार था और मैं बिल्कुल तैयार था। और फिर मैंने कहा कि मैं नहीं समझता कि मेरे मद्दे मुकाबल बर्नी हैं। मेरा ख्याल है कि इनका दोबारा वापस आना बहुत मुश्किल होगा। गुज़श्ता हफ्ते सुपर ट्यूसडे में बाइडन ने 14 में से 10 रियासतों में कामयाबी हासिल की। यूनिवर्सिटी ऑफ वर्जीनिया के लैरी सेबटो कहते हैं कि उन्होंने डेमोक्रेटिक मुकाबले को पूरी तरह तब्दील कर दिया।
I like to say that Biden was given the last rites and now he's Lazarus because he has arisen from the dead.
मैं ये कहना चाहूंगा कि बाइडन को आखिरी रिवायत हासिल हुई और अब उनकी कैफियत नादार लेजरस की सी है, क्योंकि वो बिल्कुल नाकामी से उभरे हैं और सबको हैरान करने में कामयाब हुए हैं, और उन्होंने बेशुमार रियासतों के प्राइमरी इंतखाब में फतह हासिल की है, बाज में तो बहुत बड़े फर्क से। बाइडन की फतह ने उनके दो हरीफों को दस्तबरदार होने पर मजबूर किया, एक न्यूयॉर्क के साबिक मेयर माइकल ब्लूमबर्ग और दूसरे मैसाचुसेट्स की सेनेटर एलिजाबेथ वॉरन। थर्ड वे के जिम कैसलर कहते हैं कि सैंडर्स के लिए मंगल के रोज मिशिगन में कामयाबी की सूरत में दोबारा उभर कर आने का बेहतरीन मौका है।
If Bernie doesn't score a big victory in Michigan, you're really starting to see the end of the possibility of his candidacy. And then I think
अगर बर्नी मिशिगन में बड़ी कामयाबी हासिल नहीं करते तो आप वाकईतन उनके उम्मीदवार की हैसियत से नामजदगी का इम्कान खत्म होता देखेंगे, और फिर मेरा ख्याल है कि सब मुत्तहिद हो जाएंगे। मिशिगन के अलावा आज आइडहो, مزوری، میسیسیپی اور ریاست واشنگٹن میں پرائمری ووٹنگ ہوگی، اور نارتھ ڈکوٹا میں ڈیموکریٹک کاکس ہوگا۔ مدثرہ منظر، وائس آف امریکہ، واشنگٹن۔
وی او اے اردو اب آپ کے ہاتھ میں،
پڑھیے، دیکھیے، سنیے، سیو کیجیے، فالو کیجیے۔
دور جانے کی ضرورت نہیں، وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو اسٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں۔
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے، جو اب ایپ اسٹور پر بھی دستیاب ہے۔
وی او اے اردو اب آپ کے ہاتھ میں۔